नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 41 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मुगलिन नारायणघाट सड़क खण्डमा पहिरो जाँदा 2 जनाको ज्यान गयो। दिनभर अवरुद्ध सड़क बेलुकीदेखि एकतर्फी खुल्यो।
निर्वाचन आयोगद्वारा मतदाता परिचय पत्र छाप्न शुरू। मतदान केन्द्रको अनुगमन केन्द्रीय कार्यालयमै बसेर गर्ने आयोगको तयारी।
कुनै मतदान केन्द्र जुन ठाउँमा निर्वाचन आयोगले अथवा सरकारले त्यस्तो किसिमको इक्विपमेन्टहरू उपकरणहरू जडान गर्ने ताकि कुनै अर्को ठाउँमा बसेर त्यहाँ के भइरहेछ भनेर हेर्न सकिन्छ।
जिल्लामा अनुदानको पहिलो किस्ता वितरण शुरू। लाभग्राहीको सूचीमा नाम भएकाले पहिलो किस्ताको 50,000 रुपियाँ पाउने।
रसियाको सेन्ट पिटर्सबर्गको मेट्रो स्टेशनमा बम विस्फोट, 10 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते।
र रूपन्देहीलाई हराउँदै झापा इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मानिस हराएको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 00 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पहिलो खबर दिनेलाई 10,00,000 रुपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नारायणघाट मुगलिन सड़क खण्डमा खसेको सुक्खा पहिरोमा परि 2 जनाको ज्यान गएको छ। अरू 2 जना गम्भीर घाइते भएका छन्। चितवन कविलासको घुमाउने भन्ने ठाउँमा बिहान 10 बजेतिर खसेको सुक्खा पहिरोमा परि लमजुङ सुन्दर बजारका रेशराज राणा र NA4K9419 नम्बरको ट्याङ्करका सहचालक भारतीय नागरिकको ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा 4 गाडी र 5 मोटरसाइकल पुरिएका थिए। ठूलो पहिरो भएकाले पुरिएका गाड़ी निकाल्न दिनभर लागेको छ। पहिरोका कारण अवरूद्ध भएको मुगलिन नारायणघाट सड़क खण्डमा बेलुकीतिरबाट एकतर्फी रूपमा गाड़ी चल्न थालेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सड़कमा खसेको पहिरोको केही भाग पन्छाएपछि एकतर्फी रूपमा सड़क खुलेको प्रहरीले जनाएको छ। दुईतर्फी सड़क खुलाउने गरी अहिले पनि काम भइरहेको छ, तर अहिलेसम्म पनि गाड़ीको लाइन निकै लामो भएकाले सबै गाड़ी पास हुन समय लाग्ने प्रहरीले जनाएको छ। दिनभर बाटोमा नै रोकिनु परेकाले यात्रु तथा गाड़ी चालकलाई निकै शास्ति भएको छ। सड़क विस्तारका कारण मुगली नारायणघाट सड़क खण्डमा पटक पटक सुक्खा पहिरो खस्ने गरेको छ। थप जानकारी सहित चितवनबाट साथी राधे श्याम खतिवडा।
नारायणघाट मुगलिन सड़क खण्ड आफैमा निर्माणको क्रममा छ। काठमाडौँ र पोखराबाट आउने सवारी साधनलाई अन्य दिनहरूमा मुगलिनमा रोकिन्छ र चितवनबाट काठमाडौँ या पोखरा जानका लागि हिँड्ने सवारी साधनलाई जुगेडीमा रोकिन्छ। 10 बजे रोकिन्छ र 5 बजे मात्रै खुल्ला गरिन्छ। त्यही क्रममा आज सवारी साधनहरू रोकिसकेका थिए र बीच बाटोमा रहेका सवारी साधनहरू घुडिरहेका थिए। त्यही क्रममा 10:40 प्रहरीले बताए अनुसार पहिरो गयो र पहिरो गइसकेपछि बाटोमा रहेका केही ठुला सवारी साधन र मोटरसाइकल पहिरोले पुरेको भन्ने सूचना आयो। त्यसपछि घटनास्थलको अवस्था बुझ्दा र हेर्दाखेरि ठुलो चट्टान सहितको पहिरो झरेको छ र तेलका ट्याङ्कर, मिनी ट्रकलाई चाहिँ असर पुर्याएको छ। त्यसपछि मोटरसाइकलमा सवार 1 जनाको मृत्यु नै भएको छ। त्यो जुन ठाउँमा दुर्घटना भयो त्यो ठाउँको अवस्था घुमाउने भन्ने ठाउँ हो र त्यो घुमाउनेमा यसै पनि ठुलो मोड थियो र त्यो घुमाउनेको ठुलो पहाडलाई भत्काएर सिधा बाटो बनाउनका निम्ति सडक निर्माण आयोजनाले दुईतिरबाट अर्को ट्र्याक खोलेर पहाड भत्काउन लागिराखेको थियो र त्यो चट्टान सहितको पहिरो खसेको ठाउँ हेर्दाखेरि ट्र्याक खोलिएको भन्दा माथिल्लो भागबाट चट्टान सहितको ठुलो पहिरो तल झरेको अवस्था छ र आज जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख लगायत सबै सुरक्षा संयन्त्रहरूको त्यहाँ उपस्थिति र समयमै उद्धार भएका कारणले पछिल्लो अपडेट अनुसार दुईजना घाइते र दुईजनाको मृत्यु भएको अवस्था छ र निर्माणको क्रममा रहेका कारणले सुक्खा पहिरोहरू झर्ने क्रम चाहिँ त्यो बाटोमा रहिरहन्छ।
विकासको पहल चुनावी चहल पहल
निर्वाचन आयोगले मतदाताको परिचय पत्र छाप्न शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले छापिएको पहिलो मतदाता परिचय पत्र देखाउँदै यसको शुभारम्भ गर्नुभयो। सुरक्षा लगायत कारणले ओम्नी बिजनेस इन्टरनेशनल कर्पोरेशनलाई आयोगको कार्यालय रहेकै ठाउँमा परिचय पत्र छाप्ने जिम्मा दिइएको छ। आयोगका अनुसार वैशाख 31 गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा मतदाताको संख्या 1,40,54,482 छ। सबैभन्दा धेरै मतदाता मोरङमा र सबैभन्दा कम मनाङमा छन्। दुर्गम जिल्लाका मतदाताको परिचय पत्र छाप्न थालिएको र छाप्ने बित्तिकै ती परिचय पत्र जिल्ला पठाइनेछ। मतदाताले आफूले मतदान गर्ने केन्द्रमा नै परिचय पत्र पाउनेछन्। परिचय पत्र नहुनेहरूले मत दिन पाउने छैनन्। निर्वाचन आयोगले प्रविधिको प्रयोग गरेर मतदान केन्द्रको अनुगमन केन्द्रीय कार्यालयमै बसेर गर्ने तयारी गरिरहेको सम्बन्धी रिपोर्ट केही बेरमा प्रस्तुत गर्छौं।
नेकपा एमाले वर्तमान संविधान अनुरूप हुन गइरहेको तीन तहको चुनाव मध्ये एक व्यक्तिले एउटा तहको चुनाव मात्र उम्मेद्वार बन्न पाउने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसदको चुनाव मध्ये एउटा व्यक्ति एउटा चुनावमा मात्र उठ्न पाउने निर्णय गरेको हो। बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा 15 सदस्यीय स्थानीय तह निर्वाचन घोषणा पत्र मसौदा समिति समेत निर्माण गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। यसैगरी बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ। वडा कमिटीहरूले चैत 30 गतेसम्म गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरूले वैशाख 4 गतेसम्म, जिल्ला कमिटीहरूले 74 वैशाख 7 गतेसम्म र प्रदेश कमिटीले 74 वैशाख 10 गतेसम्म उम्मेद्वारको सिफारिश तथा निर्णय गरिसक्नुपर्ने निर्णय पनि आजको बैठकले गरेको छ। पार्टीको स्थायी समितिले 2074 वैशाख 12 गते उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने भट्टराईले जानकारी दिनुभयो।
स्थानीय तहको चुनाव प्रचारको लागि नेपाली कांग्रेसले 7 प्रदेशमा आमसभा गर्ने भएको छ। नेपाली कांग्रेसले प्रदेश नम्बर 7 सभा चैत 27 गते कैलालीमा, प्रदेश नम्बर 5 सभा चैत 28 गते तुलसीपुरमा, प्रदेश नम्बर 4 आमसभा 30 गते कास्कीमा, प्रदेश नम्बर 2 सभा चैत 31 गते जनकपुरमा र प्रदेश नम्बर 1 आमसभा वैशाख 2 गते झापामा गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर 6 र 3 हुने आमसभाको मिति र स्थान पछि टुङ्गो लगाइने कांग्रेसले जनाएको छ।
नयाँ शक्ति लगायतका दलले आज पनि जिल्ला निर्वाचन कार्यालयहरूमा धरना दिएका छन्। स्थानीय तह निर्वाचन ऐन 2073 रहेको संसदमा प्रतिनिधित्व नगर्ने दललाई चुनाव चिन्ह नदिने व्यवस्था सच्याउन माग गर्दै नयाँ शक्ति, नेकपा, माओवादी, क्रान्तिकारी लगायतका दलले जिल्ला निर्वाचन कार्यालयहरूमा आज पनि धरना दिएका हुन्। धरनाका क्रममा ठाउँ ठाउँमा केही पक्राउ परेका छन्। रूपन्देहीमा 77 जना, धनुषामा 15 जना, अर्घाखाँचीमा 14 जना पक्राउ परेका नयाँ शक्तिले जनाएको छ। कार्यालयको काममा अवरोध गरेको भन्दै पक्राउ परेका सबै रिहा भइसकेको प्रहरीले जनाएको छ।
यसैबीच नयाँ शक्ति पार्टी नेपालकी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग संयोजक हिसिला एमीले आवेश र अर्धचेत अवस्थामा आफ्नो मुखबाट गलत सन्देश जाने कुरा फुस्किएको भन्दै माफी माग्नु भएको छ। हिजो निर्वाचन आयोग घेराउ गर्न जाने क्रममा प्रहरीले पक्रेपछि एमीले यो देश खारेज गर भन्ने नारा लगाउनु भएको थियो। एमीले लगाएको नाराको आज सामाजिक सञ्जालमा फैलिए एमीले लगाएको नाराको भिडियो आज सामाजिक सञ्जालमा फैलिएपछि उहाँको तीव्र आलोचना भएको थियो। त्यसपछि एमीले पत्रकार सम्मेलन नै गरेर नेपाली भाषामा राम्रो दखल नभएकोले निर्वाचन ऐनको आदेश खारेज हुनुपर्छ भन्न लाग्दा अन्यथा भएको बताउनु भएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित थप 17 जिल्लामा अनुदानको पहिलो किस्ता वितरण शुरू गरेको छ। आज कास्कीको लुम्लेबाट पहिलो किस्ताको रकम वितरण शुरू गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भूषालले बताउनुभयो। प्राधिकरणले सर्वेक्षण गरेर लाभग्राही सूचीमा समावेश भएकालाई घर बनाउन दिने 3 लाख मध्ये पहिलो किस्ताको 50,000 रूपियाँ वितरण गर्न लागेको हो। कास्कीका 2,238 भूकम्प प्रभावित परिवार मध्ये लुम्लेमा 162 परिवार लाभग्राहीको सूचीमा छन्। भूकम्प प्रभावित अर्घाखाँची, बागलुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, संखुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुमा गरी अहिलेसम्म 586 गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ। बाँकी 177 गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। सोलुखुम्बुका 3 गाविसमा भने हिमपातका कारण तथ्याङ्क संकलन हुन सकेको छैन।
जिल्ला वन कार्यालय रामेछापले भूकम्प प्रभावितलाई घर निर्माणको लागि 10,000 क्युफिट काठ वितरण गर्ने भएको छ। जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी दिनेश राज पन्त, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री लगायतको दिउँसो बसेको बैठकले भूकम्प प्रभावित नागरिकलाई पहिलो चरणमा 10,000 क्युफिट सालको काठ वितरण गर्ने निर्णय गरेको हो। काठ अभावका कारण पहिलो किस्ताको 50,000 रूपियाँ राहत पाएर पनि धेरै भूकम्प प्रभावितले भूकम्प गएको 25 महिनासम्म घर बनाउन सकेका छैनन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न।
लिच्छवी कालकी राजकुमारी भृकुटी कुन राजाकी छोरी हुन्?
ए अंशुवर्मा, बी निशंक मल्ल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रागिरी।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मुगलिन नारायणघाट सड़क खण्डमा पहिरो जाँदा दुईजनाको ज्यान गयो, दिनभर अवरूद्ध सड़क बेलुकादेखि एकतर्फी खुल्यो, निर्वाचन आयोगद्वारा मतदाताको परिचय पत्र छाप्न शुरू, 3 तहको चुनाव मध्ये एक व्यक्तिले एउटा तहको चुनावमा मात्र उम्मेद्वार बन्न पाउने एमालेको निर्णय लगायतका खबर प्रस्तुत
गर्यौं।
विकासको पहल, चुनावी चहल पहल।
स्थानीय तहको चुनावलाई निर्वाचन आयोगले केन्द्रबाटै अनुगमन गर्ने तयारी गरेको छ। संवेदनशील मतदान स्थलबाट इन्टरनेट मार्फत आयोगले केन्द्रीय कार्यालयबाटै वेब स्ट्रेम यसलाई फेरि सुन्नुहोला। स्थानीय तहको चुनावलाई निर्वाचन आयोगले केन्द्रबाटै अनुगमन गर्ने तयारी गरेको छ। संवेदनशील मतदान स्थलबाट इन्टरनेट मार्फत आयोगले केन्द्रीय कार्यालयबाटै वेब स्ट्रिमिङ मार्फत प्रत्यक्ष निगरानी गर्ने भएको हो। युरोपियन देशहरूले प्रयोगमा ल्याइसकेको प्रविधि निर्वाचन आयोगले चुनावमा पहिलो पटक प्रयोग गर्ने तयारी थालेको छ। थप जानकारी सहित साथी प्रकाश ढकाल।
कुनै पनि ठाउँमा भइरहेको गतिविधिलाई अर्को ठाउँमा बसेर प्रत्यक्ष हेरिने कार्यलाई वेब स्ट्रिमिङ भनिन्छ। गतिविधि भइरहेको ठाउँमा विद्युतीय उपकरण राखी इन्टरनेटको माध्यमबाट केन्द्रसम्म त्यहाँको समग्र अवस्था हेर्न सकिन्छ। विश्वका विकसित देशहरूले लामो समयदेखि यो प्रविधि प्रयोगमा ल्याए पनि नेपालमा चुनावी प्रयोजनका लागि आयोगले पहिलो पटक प्रयोगमा ल्याउन लागेको हो। निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा,
कुनै मतदान केन्द्र जुन ठाउँमा निर्वाचन आयोगले अथवा सरकारले त्यस्तो किसिमको इक्विपमेन्टहरू उपकरणहरू जडान गर्ने ताकि कुनै अर्को ठाउँमा बसेर त्यहाँ के भइरहेछ भनेर हेर्न सकिन्छ, त्यस्तो किसिमको चाहिँ उपकरण जडान गरेर अर्को ठाउँमा बसेर हेर्न सकिने जुन पद्धति हो वेब स्ट्रिमिङ भनेको त्यही हो र त्यसको लागि संसारका कतिपय देशहरूमा त्यस्तो किसिमको व्यवस्था पनि गरेको पाइन्छ।
वैशाख 31 गते हुने स्थानीय तहको चुनावमा 21,000 हाराहारीमा मतदान केन्द्र हुने अनुमान छ। मतदान स्थललाई सामान्य संवेदनशील र अति संवेदनशील गरी विभाजन गरिएको छ। यो प्रविधि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदान केन्द्रमा प्रयोग गरिनेछ। विशेष गरी चुनाव विरोधी गतिविधि भइरहेको 2 नम्बर प्रदेशका मतदान केन्द्रमा प्रयोग गर्ने आयोगको तयारी छ। चुनाव बिथोल्ने, मतदातालाई प्रभावित पार्ने, चुनावी सामग्री जफत गर्ने जस्ता गतिविधिलाई आयोगले केन्द्रबाटै निगरानी गरेर आवश्यक निर्णय तत्काल लिनका लागि वेब स्ट्रिमिङ प्रविधिको प्रयोग गर्न लागेको हो। देशैभर एकै दिन चुनाव हुने हुँदा सहज व्यवस्थापन र आयोगका आकस्मिक निर्णयलाई छिटो छरितो रूपमा कार्यान्वयन गर्न केन्द्रबाटै प्रत्यक्ष निगरानी गर्न आयोग तम्सिएको हो। यसले चुनावलाई निष्पक्ष बनाउन सहयोग पुर्याउने दावी गर्नुहुन्छ निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा।
जसले गर्दाखेरि मतदातालाई उम्मेद्वारलाई अलिकति सहज महसुस हुने र कसैले अलिकति बदमाशी गर्ने, पेल्ने अथवा अरू किसिमको चाहिँ क्रियाकलापहरू गर्नबाट रोक्ने सम्भावना हुन्छ। त्यसकारण त्यही भएको हुनाले आयोगले त्यो हिसाबमा पनि हामी अगाडि बढ्न सकिन्छ कि भन्ने आयोगभित्र कुराकानी चाहिँ भइरहेको अवस्था छ।
वेब स्ट्रिमिङ प्रविधि सञ्चालन गर्न इन्टरनेटका साथै विद्युतीय उपकरण तथा दक्ष जनशक्तिको आवश्यक हुन्छ। निर्वाचन आयोगले अहिले कुन कुन मतदान केन्द्रबाट वेब स्ट्रिमिङ गर्ने त्यसका लागि चाहिने सामग्री बारे अध्ययन गरिरहेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। अमेरिकामा बस्ने नेपालीले धुर्मुस सुन्तली फाउन्डेशनलाई 2,10,00,000 रूपियाँ सहयोग गरेका छन्। महोत्तरीको बर्दिवासमा निर्माण भइरहेको एकीकृत नमूना मुसहर बस्तीका लागि अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरूको संस्था एसोसिएशन अफ नेपाली इन मिनेसोटाले 2,10,00,000 रूपियाँ सहयोग गरेको हो। संकलित रकम संस्थाका अनिल राय माझी र स्वीटी सिंह श्रेष्ठले निर्माण स्थलमै पुगेर फाउन्डेशनका अध्यक्ष सीताराम कटेल धुर्मुसलाई हस्तान्तरण गर्नुभएको हो। फाउन्डेशनका अध्यक्ष सीताराम कटेल धुर्मुसले परियोजना सकिन 10 दिन बाँकी हुँदा आएको सहयोगले आफूहरूलाई हौसला मिलेको भन्दै मुसहर बस्ती निर्माणका लागि चाहिने अनुमानित रकम संकलन भइसकेको जानकारी दिनुभयो।
नेपाली सेनाले काठमाडौँ निजगढ द्रुतमार्ग अर्थात फास्ट्र्याक बनाउन आफू सक्षम रहेको लिखित दावी सरकारसँग गरेको छ। द्रुतमार्ग भारतलाई दिने निर्णय उल्टाएर केही महिना अघि सरकारले नेपालले नै कसरी बनाउन सक्छ भन्ने बारेमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठको अध्यक्षतामा समिति बनाएको थियो। समितिले द्रुतमार्गको व्यवस्थापन नेपाली सेनालाई दिन सकिने प्रतिवेदन बुझाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेनासँग राय मागेको थियो। सेनाले द्रुतमार्ग आफूहरूले बनाउन सक्ने राय आज मन्त्रालय दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका सल्लाहकार जनक भट्टले उज्यालोलाई जानकारी दिनुभयो।
काभ्रेको पाँचखालमा विभिन्न देशका सेना सहभागी रहेको शान्ति प्रयास तेस्रो अभ्यास आज सकिएको छ। नेपाली सेना र अमेरिकी सेनाको प्रशान्त कमाण्डको संयुक्त आयोजनामा चैत 7 गतेदेखि भएको अभ्यासको रक्षा मन्त्री बालकृष्ण खाँडले आज समापन गर्नुभयो। अभ्यासमा नेपालसहित 28 देशका 1,135 जना सैनिक सहभागी भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा देखिएको चितुवा समाउन समस्या भएको छ। बिहान धावन मार्ग छेउको ड्रेन अर्थात पानी बग्ने पाइपभित्र पसेको चितुवा जस्तो देखिने जनावर दमकलबाट पानीको फोहोरा हान्दा र अन्य प्रयास गर्दा पनि बाहिर निकाल्न नसकिएको हो। चितुवा पसेको पाइप दुवैतर्फबाट थुनिएको र अहिले राति 12:30 बजेपछि विमानको चाप कम भएपछि मात्रै बाहिर निकालिने चितुवा समाउन विमानस्थल पुगेका सदर चिडियाखानाका वरिष्ठ पशु प्राविधिक राधाकृष्ण घर्तीले उज्यालोलाई जानकारी दिनुभयो।
अर्काको एटीएम कार्डबाट अनाधिकृत रूपमा पैसा निकालेको आरोपमा प्रहरीले 4 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले अर्काको एटीएमबाट पैसा निकाल्ने 4 जना मालदुवियन नागरिकलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनीहरूले पटक पटक नेपाल आई, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क, ग्लोबल आईएमई ब्याङ्क लगायतबाट पैसा निकाल्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिनुभयो।
भोजपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। भोजपुर नगरपालिका 10 आमतेकका हर्क तामाङ पक्राउ परेका हुन्। उनले घरयासी विवादमा श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194।
41 07 007, 98 5 11 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01 42 46 024 42 54 301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, रसुवागढी नाकाबाट व्यापार गर्ने रसुवा बाहिरका व्यापारी तथा गाड़ी चालकलाई उपलब्ध गराउन लागि मल्टीभिसा तत्काल उपलब्ध नहुने भएको छ। वाणिज्य मन्त्रालयका अनुसार जिल्ला बाहिरका नागरिकलाई चीन प्रवेशका लागि चीन सरकारले दिन लागेको मल्टीभिसाको नेतृत्व लिनका लागि निजी क्षेत्रलाई आग्रह गरिएको भए पनि निजी क्षेत्रले चासो नदेखाएका कारण समस्या आएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली वाङ्मयका विशिष्ट 10 प्रतिभालाई जनै 1,00,000 रुपियाँ सहित पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानको हीरक जयन्तीका अवसरमा साहित्यकार आनन्ददेव भट्ट, चुडामणि रेग्मी, जसराज किराँती, डाक्टर तारानाथ शर्मा, तेजेश्वर बाबु गोङ, दीपनारायण मिश्र, नारायण प्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धरलाई नगदसहित सम्मान गर्न लागि हो। पुरस्कार वितरण आउँदो जेठ 6 गते गरिनेछ।
अवैध रूपमा लुकाएर राखिएका हात हतियार बुझाउन रौतहट प्रहरीले 15 दिने सूचना जारी गरेको छ। आज पत्रकार सम्मेलन गरेर एसपी यज्ञ विनोद पोखरेलले व्यक्तिगत सुरक्षा वा विभिन्न प्रयोजनको बहानामा अवैध रूपमा राखिएको हात हतियारहरू बुझाउन 15 दिनको समय दिएको जानकारी दिनुभयो।
नेपाल टेलिकम बागलुङले सर्वसाधारणलाई निशुल्क सिम कार्ड वितरण गरेको छ। बागलुङमा जारी चैत्र अष्टमी मेलामा स्टल नै राखेर टेलिकमले प्रिपेड मोबाइलको सिम कार्ड बाँडेको हो। 2 दिनमै 1,000 भन्दा बढीले सिम कार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ।
जिल्ला कृषि विकास कार्यालय सुनसरीले 40 किसान समूहलाई भूमिगत पानी तान्ने पम्प सेट वितरण गरेको छ। जिल्लामा साना सिंचाईका लागि 105 जना किसान समूहको आवेदन परेकोमा 40 समूहलाई 40 जनालाई पम्पसेट उपलब्ध गराएको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो। पम्पसेट पाएपछि आकाशी पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने किसानहरूले बताएका छन्।
पाल्पामा यो वर्ष 17 करोड रुपियाँ बराबरका आलु उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार पाल्पामा 735 हेक्टर क्षेत्रफलमा 7,890 मेट्रिक टन आलु उत्पादन भएको हो। पोहोर साल 10 करोड रुपियाँ बराबरको मात्रै आलु उत्पादन भएको थियो।
शेयर बजार परिसूचक नेप्से बढ्ने क्रम नरोकिएपछि बिहान 2 पटक सर्किट ब्रेक लगाउनु परे पनि बन्द हुने बेलामा भने शेयर बजार घटेको छ। बजार खुलेको 15 मिनट नहुँदै नेप्से परिसूचक 3% बढेपछि 15 मिनटका लागि स्थगित गरिएको बजार फेरि खुल्न साथ 4% बढेको थियो। दोस्रो पटक बजार खुल्न साथ बढ्ने क्रम नरोकिएपछि दोस्रो सर्किट ब्रेक लगाएर आधा घण्टाका लागि कारोबार बन्द गरियो। तर त्यसपछि खुलेको बजार भने निरन्तर ओह्रालो लाग्यो र हिजोको तुलनामा आज समग्रमा नेप्से परिसूचक 6.59 अङ्कले घटेर 1660.52 बिन्दुमा पुगेको छ।
तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीड़ितका लागि काठमाडौँमा 12 लाख रुपियाँ सहयोग संकलन भएको छ। तेह्रथुमबाट कामको सिलसिलामा काठमाडौँ आएकाहरूले 11,86,000 रुपियाँ संकलन गरेका हुन्। यस्तै डोटीको क्षेत्रीय सदरमुकाम दिपायलको पिपल्ला बजारमा हिजो भएको आगलागीका कारण टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ। आगोले टेलिकमको टावरमा पनि क्षति पुगेको र 600 वटा ल्यान्डलाइन फोन अवरुद्ध भएको तथा एडीएसएलको इन्टरनेट सेवा पनि बन्द भएको छ।
मेरो पनि भन्नु छ।
हिजोको नेपाल दर्पणमा प्रसारित रिपोर्ट सुनेर कुलबहादुर थापा एसएमएसमा लेख्नुहुन्छ, स्थानीय तहको चुनावमा पार्टी हेरेर नभई सक्षम उम्मेद्वारलाई भोट दिने कुरा सुन्दा खुसी लाग्यो। देशभरकै नागरिकहरूले यसै गरी सक्षम उम्मेद्वार छानुन् यही कामना गर्छु।
तर सुजन तिवारी ट्वीट गर्नुहुन्छ, के गर्नु, अबको चुनावमा पनि उम्मेद्वार सबै पुरानै अनुहार नै देखिन्छन्। खोइ यस्तो ताले त के देश विकासको अपेक्षा राख्न सकिन्छ र?
नयाँ शक्ति पार्टी नेपालकी नेत्री शीला एमीले आदेश खारेज भन्न खोज्दा अर्धमूर्छित अवस्थामा भएकाले देश खारेज गर भनेछु भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा प्रवीण गुरुङले लेख्नु भएको छ, ढिलै भए पनि गल्ती महसुस गर्नु राम्रो हो। लोकतन्त्रमा आफ्नो आवाज बुलन्द गर्ने अधिकार सबैलाई सुरक्षित छ, तर राष्ट्रलाई नै हानि नोक्सानी नपुगोस् भन्ने हेक्का राख्न सके राम्रो।
मुगलिन नारायणघाट सड़कमा सुक्खा पहिरोमा 2 जनाको ज्यान गएको खबरमा कृष्ण प्रसाद भूषालले ट्वीट गर्नु भएको छ, पहिले कृष्णवीरको पहिरो, अहिले मुगलिन नारायणघाट, वर्षायाममा भेल बाढ़ी पहिरोको जोखिम, हिउँदमा सुक्खा पहिरोको, समयमै सही काम भइदिएको भए यस्तो हुने थिएन कि।
अनि राजेश थारूले लेख्नु भएको छ, कुनै बाटो सुरक्षित भएन, सड़कबाट हिँडौ पहिरो, जहाजबाट जाउँ विमानस्थल बन्द।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र उजिर कार्की। नेपाल दर्पणमा अब एउटा विदेशको खबर, रसियाको सेन्ट पिटर्सबर्गका 2 मेट्रो स्टेशनमा विस्फोट हुँदा 10 जनाको ज्यान गएको छ, अरू 50 जना घाइते भएका छन्। घाइते हुनेमा बालबालिका धेरै रहेको रसियाका संचार माध्यमले जनाएका छन्। अहिले स्टेशन खाली गराएर अनुसन्धान शुरू गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले पनि घटनाको विषयमा विस्तृत अध्ययन गर्ने र आतंकवाद विरूद्ध अनुसन्धान गर्ने बताउनु भएको छ। घटनामा भएको संलग्नता र कारणबारे अनुसन्धान भइरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल पुलिस क्लब माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई 1-0 हराएर पुलिस सेमी फाइनलमा पुगेको हो। पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे।
र युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भोलिदेखि काठमाडौँमा युनिभर्सिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ। त्रिवी क्रिकेट मैदानमा 29 गतेसम्म चल्ने प्रतियोगितामा 16 कलेजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 1,00,000 रुपियाँ र उपविजेताले 50,000 रुपियाँ नगद पुरस्कार पाउनेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मुगलिन नारायणघाट सड़क खण्डमा पहिरो जाँदा 2 जनाको ज्यान गयो। दिनभर अवरुद्ध सड़क बेलुकीदेखि एकतर्फी खुल्यो।
निर्वाचन आयोगद्वारा मतदाता परिचय पत्र छाप्न शुरू। मतदान केन्द्रको अनुगमन केन्द्रीय कार्यालयमै बसेर गर्ने आयोगको तयारी।
भूकम्प प्रभावित थप 17 जिल्लामा अनुदानको पहिलो किस्ता वितरण शुरू। लाभग्राहीको सूचीमा नाम भएकाले पहिलो किस्ताको 50,000 रुपियाँ पाउने।
रसियाको सेन्ट पिटर्सबर्गको मेट्रो स्टेशनमा बम विस्फोट, 10 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते।
र मनाङलाई हराउँदै नेपाल पुलिस क्लब इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विश्वसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।